بسم اللہ الرحمن الرحیم. محترم ناظرین کرام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. پروگرام قیام سے قیام تک کے ساتھ ایک دفعہ پھر حاضر خدمت ہیں. آج ہمارے پروگرام کا موضوع ہے حکومت بنو امیہ. ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں مولانا مرزا عسکری صاحب. آئیے اپنے موضوع پر مولانا سے کچھ سوالات کرتے ہیں اور گفتگو کرتے ہیں. السلام علیکم مولانا صاحب.
وعلیکم السلام.
مولانا صاحب، بنی امیہ کی حکومت کس طرح معرض وجود میں آئی، کس طرح قیام پذیر ہوئی، اس سلسلے میں ہم چاہیں گے کہ اپنے ناظرین کے لیے ایک اجمالی اور مختصر خاکہ ناظرین کے سامنے پیش کریں.
بالکل آپ کی خدمت میں میں عرض کروں گا، لیکن میں یہ چاہوں گا کہ بنی امیہ کی حکومت کے سلسلے میں کوئی گفتگو کرنے سے پہلے اور اس کے آغاز سے قبل، پہلے ایک مختصر سا ان کا بیک گراؤنڈ اور ان کا ماضی، کیا تھے بنی امیہ، کہاں سے ان کا آغاز ہوا. یوں اگر آپ دیکھیں تو بہرحال رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے رشتہ دار تھے خاندانی، یعنی وہ امیہ بن عبد الشمس بن عبد مناف، وہی جناب ہاشم، یعنی امیہ جو تھا جناب ہاشم کا بھتیجا تھا. لیکن اسی آغاز سے، یعنی اسی وقت کے جب نہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم کا ظاہری ظہور تھا، لیکن بہرحال بنی ہاشم ایک محترم خاندان تھا، ایک معزز خاندان تھا. بنی امیہ کے دل میں ایک بغض اور کینہ رہا، اور یہ اس کینے کو لے کے یہ خاندان آگے بڑھتا رہا، گویا دل میں وہ کینہ پلتا رہا. جب رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے اپنی رسالت کا اعلان کیا تو اور کھل کر یہ میدان میں آ گیا، اور بنی امیہ نے جو سب سے بہرحال بڑا ستم کیا ہے اسلام پہ، کئی ستم ہیں بنی امیہ کے، کئی بڑے بڑے کرائم اور جرائم ہیں بنی امیہ کے، لیکن ان میں سب سے بڑا ستم جو بنی امیہ کا یہ ہے کہ اسلام اور دین اسلام کو ایک ملوکیت کا رنگ دے دیا اور بادشاہت کا رنگ دے دیا. وہ دین جو رسول خدا صلی اللہ علیہ وآلہ وسلم لے کر آئے تھے، اس میں حتی الامکان کوشش کی کہ وہ اقتدار، الہی اقتدار جو تھا اور الہی دین جو تھا، اس میں تصرف کریں. حتیٰ رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے یہ کہا بھی تھا کہ ہمارے حلال کو حرام اور حرام کو حلال، دین میں تصرف یہی بنی امیہ کے خاندان کا ایک شخص کرے گا، وہ سبب بنے گا. حتیٰ قرآن مجید میں بنی امیہ کو شجرہ ملعونہ سے تعبیر کیا گیا ہے کہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے، اور تفاسیر میں بھی اس کا ذکر ہے کہ آپ نے شجر ملعونہ. خود بنی امیہ کی حقیقت اور ان کی تفصیل مولا کائنات علیہ الصلوۃ والسلام نے بھی نہج البلاغہ میں اپنے خطبہ نمبر 93 نمبر خطبے میں باقاعدہ تفصیل سے بیان کیا.
اچھا، یہ تو بنی امیہ کا ایک کلی تعارف ہو گیا.
جی جی.
کہ بنو امیہ کس طرح یہ وجود میں آئی، خلافت، حکومت ان کی.
دیکھیں
بنو امیہ سب سے پہلا خلیفہ، اور اس کے بعد پھر کس طرح یہ، کیونکہ
بنی امیہ
ایک بڑا عرصہ انہوں نے حکومت اسلامی پر قبضہ رکھا ہے، اپنا
جی
قابض رہے ہیں اور حکومت کی ہے.
جی جی.
اور کافی سارے ان کی تعداد ہے جنہوں نے، یعنی بنو امیہ میں سے جنہوں نے،
جی جی، جو اقتدار پہ رہے اور جن کے ہاتھ میں تخت و تاج رہا، حکومت رہی جن کے ہاتھ میں. دیکھیں، جی، سب سے پہلے جو رسمی طور پر باقاعدہ بنی امیہ کو ایک انٹرنس ملا ہے، ایک ورود ہوا ہے یعنی اسلام میں، کون سے اسلام، اقتدار کے حوالے سے، وہ خلیفہ دوم کا زمانہ ہے. یعنی معاویہ خلیفہ دوم کے زمانے میں ان کو شام کا والی بنا کے، گورنر بنا کے بھیجا انہوں نے خلیفہ دوم نے. اور اس کے بعد پھر جب خلیفہ سوم کا زمانہ آیا تو خلیفہ سوم خود اموی تھے،
اموی ہیں جی.
اور بہرحال جب یہ اقتدار پہ آئے تو ابو سفیان نے ایک عجیب جملہ کہا کہ اب اسلام کا گیند ہمارے پالے میں آ گیا ہے اور ہمارے اختیار
میں، یعنی اسلام کی بال ہماری کورٹ میں آ گئی،
کورٹ میں آ گئی ہے، ہم جس طرح چاہے اس کو استعمال کر سکتے ہیں. چاہے خلیفہ سوم نے یہ نہ کہا ہو، لیکن بہرحال ابو سفیان کا ماضی سب پہ آیا ہے، اور کیا جرائم تھے ان کے اسلام لانے سے قبل، فتح مکہ سے قبل. تو عرض کرنے کا مقصد، اس زمانے میں انہوں نے معاویہ کو شام کا گورنر باقی رکھا، کیونکہ بہرحال یہ بھی اموی تھے اور وہ بھی بنی امیہ سے اس کا تعلق تھا. لیکن جب جناب عثمان کا قتل ہو جاتا ہے تو आपको मालूम है, बहरहाल कई तीन मौला कायनात अलैहिस्सलाम जब आए हैं इख्तदार पे, तो तीन बड़े बड़े फितने सामने आए आपके। 4 साल की
जी
मुद्दत में आपने तीन बड़े बड़े जंगें अंजाम दी,
जी सिफीन है, जमल है,
सिफीन है,
नहरवान
जब
है
नाकसीन,
जी, नाकसीन।
कासतीन और
हाँ
क्या नाम है, मारकीन
जी
यानी
हाँ
नहरवान। नाकसीन यानी उन्होंने, वो लोग जिन्होंने अहद शिकनी की, जो जंगे जमल,
जी हाँ
और कासतीन जिन्होंने हुक्म उदूली की, यानी मौला
जी
कायनात अलैहिस्सलाम ने जब, बहरहाल वो इक्तदार के जो इस्लामी मेयारात पे खरे नहीं उतर रहे थे, और वो गवर्नर और वो वाली जो इस्लामी मेयारात पे खरे नहीं उतर रहे थे, इमाम अली
इमाम ने आजम किया
अलैहिस्सलाम ने
उनको।
उनको
जी हाँ
माजूल किया।
जी हाँ
लेकिन अब उस दौर से मुआविया ने शाम को मुस्तकिल बना लिया, और बाकायदा खुलकर मैदान बगावत में
यानी
उतर आया,
रियासत के अंदर रियासत।
रियासत के अंदर रियासत, और बाकायदा खुलकर इसने बगावत की। और फिर वो जंगे सिफीन का वाकया जो है, और उसमें जो हालात पेश आए जंगे सिफीन में, जो सबसे बड़ा मसला दरपेश हुआ, पूरी तफसील नहीं अर्ज करनी है, कि वो जो हकम का किस्सा आया उसमें, हकम में जो अबू मूसा अशरी ने फरेब खाया, और जैसा भी रहा हो वो पूरा वाकया, लेकिन बहरहाल उस वक्त हजरत अली अलैहिस्सलाम को ज़ाहरी तौर पर तख्त खिलाफत से माजूल कर दिया जाता है। अब रियास इन मुआविया को तख्त खिलाफत पे बैठा देता है
जी
रस्मी तौर पे। 40वीं हिजरी से खलीफे मुस्लिमीन के उनवान से मुआविया तख्त खिलाफत पे बैठा। ये आगाज था बाकायदा तौर पर बनी उमैया की हुकूमत का,
जी
कि जहां से मुतलकन ऐलान बादशाह हुकूमत इस्लामी का, आलम इस्लाम का, गोया मुआविया हो गया। ये उस वक्त से इक्तदार में आए, और फिर उसके बाद तकरीबन मुआविया से लेकर मरवान हमार, यानी मरवान बिन मोहम्मद बिन मरवान जो थे, इन तक क्या तकरीबन 13 हाकिम आए, कि
बनी
जो
उमैया के।
बनी उमैया के जो
जी
हाकिम बने। और बहरहाल इनके ज़माने के आप जराइम भी देखें, यानी कितने बड़े बड़े जराइम किए इन्होंने। सबसे बड़ा सितम जो है, हुकूम इस्लाम को यानी खिलाफत को मुलुकियत में तब्दील करना, इस बनी उमैया का बड़ा किरदार था इसमें। एक, या मिसाल के तौर पर सैयदुल शहदा, सबसे पहले सैयदुल शहदा जनाबे हमजा अलैहिस्सलाम, रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के चचा, जंग उहद में इनको शहीद करना, फिर शहादत के बाद मुतला करना, इनका ये
जी
जुर्म बनी
जी यहाँ
उमैया का।
नाजरीन के लिए इस मुसले की तारीफ भी करते जाएं तो बेहतर होगा।
मुसला यानी एक शख्स जंग में जब शहीद हो जाता है, जब वो शहीद कर
मारा
दिया
जाता
जाता है,
है,
मारा
मारा
जाता है,
जाता
तो
है
उसके बाद उसके मसन फर्ज के जिस्म के अज़ा को काट लेना, नाक कान काट लेना मिसाल के तौर पे फर्ज कीजिए, या जिस्म के किसी अज्व को काट लेना,
जी,
काट के अलग कर देना
और
इसको,
उसके बाद
उसके
उसको
बाद
पिरो के हार की
हाँ
शक्ल में या
हार की
किसी भी
शक्ल में,
अलामत की शक्ल
हाँ,
में।
तो
जी
ये मुसला करना कहा जाता है। जनाब हमजा को आप देख लें, जनाब हमजा को बनी उमैया ने शहीद किया, हिंदा जिगरखारा जो मशहूर है, बाकायदा
जी,
गुलाम
आपने गुलाम के साथ उसने करारदाद
करारदाद
बाकायदा लिखी
मुआहदा
है,
किया कि
मुआहदा किया
तुम
कि तुम जो है वो जिगर लेके आओ,
जिगर
और
लेके
उसके
आओ,
बाद जो फिर मुआहदे में उन्होंने जो बातें तय
जो
की।
बातें
जी
तय
हाँ
किए। तो ये हत्ता रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने फतेह मक्का के बाद जब ये हिंदा सामने आई है, तो आपने कहा चले जाओ मेरे सामने से,
हाँ दूर हो जाओ।
यानी आपने अंतमुत्तलका माफ तो कर दिया था फतेह मक्का में, तुम लोग आज़ाद हो जाओ,
जी
लेकिन
हाँ
बहरहाल वो ताब ना था कि आप दोबारा से ऐसे लोगों का चेहरा देखते। बनी उमैया के जुर्म, जुर्म आप देखें बनी उमैया का।
ये सबसे पहले
जी
बनू उमैया का जुर्म है,
जी जी
फतेह मक्का से कबल,
जी जी
फतेह मक्का के बाद भी हमें ये चीज़ें,
जी
मुआविया का
जी
दौर मिलता है,
जी
सियाह तरीन दौर
जी
तारीख इस्लाम का।
सादात का,
उसके
मौलाए
बाद फिर जी
कायनात के
हाँ, फिर
चाहने वालों का
यजीद,
कत्ल,
यजीद का दौर,
यजीद के दौर।
यजीद यानी इमाम हुसैन अलैहि सलाम की शहादत और
जी
करबला का वाकया,
जी
उसके बाद फिर मक्का और मदीने पे पैदर पे हमले,
जी जी
इससे ज़्यादा सियाह तरीन दौर हुकूमत इस्लामी पे नहीं आ
नहीं आ
सकता।
सकता।
लेकिन उसके बाद क्या ऐसी वजह हमें नज़र आती है कि बनी उमैया, फिर भी 13 खलीफा बनी उमैया के हमें तारीख में मिलते हैं,
जी जी बिल्कुल
और एक बहुत ही बड़े अरसे तक उन्होंने
जी
हुक्मरानी की है
जी
हुकूमत इस्लामी। सवाल का जवाब लेते हैं यहां पर नाज़रीन, एक छोटा सा ब्रेक लेते हैं, और ब्रेक के बाद दोबारा आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। एक दफ़ा फिर प्रोग्राम में खुश आमदीद कहते हैं। हमारी बात चल रही है, गुफ्तगू हो रही है बनी उमैया के मौजू पर, बनी उमैया और उसकी हुकूमत के मौजू पर। मौलाना, इतना तारीख दौर, जिस तरह मैंने वक्फे से पहले कहा, और उसके बाद फिर भी मुसलमानों पे एक लंबे अरसे तक इन्होंने हुक्मरानी की, 13 इनके
जी
खुलाफा मिलते हैं,
जी
اور ہر خلیفہ ایک نئے رنگ میں ایک نئے انداز میں ملتا ہے،
جی
اور ہر خلیفے کا ظلم اور ستم عام
جی
مسلمانوں پہ، غریب مسلمانوں پر،
جی
شیعہ اہلِ بیت کے چاہنے والوں پر،
جی
علی علیہ السلام کے ماننے والوں پر ایک
جی
نئے انداز سے ظلم کرتا نظر آتا ہے. اس کی کیا وجہ ہے کہ
دیکھیں
اتنا سیاہ دور اور اتنی بدبختی کے باوجود بھی یہ سارے
اقتدار پہ
افراد
باقی رہے وہ.
اقتدار پہ باقی
دیکھیں ایک
ہیں؟
سب سے اہم بات جو بنی امیہ نے اپنے اقتدار کو بچانے کے لیے ایک گویا اسلامی معاشرے میں ایک افیم گھولا اور اسلامی معاشرے کو مسموم کیا اس زہر سے، وہ عقیدہ جبر. یعنی اسلام میں یہ عقیدہ جو وجود میں آیا ہے، اور اس کو گرچہ اس سے پہلے مذاہب میں مثلا یہودیوں میں یہ نظریہ ہو، مسیحیوں میں ہو، لیکن مسلمانوں کے درمیان، کیونکہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم کا سب سے بڑا کمال یہ تھا کہ آپ نے انسان کے ارادے اور اس کے فکر کی آزادی اور اس کے اختیار کا نظریہ
بالکل،
پیش
جو
کیا،
اسلام کا
انسان
نظریہ ہے.
اسلام کا نظریہ. لیکن معاویہ نے اپنے اقتدار کو بچانے کے لیے اور بنی امیہ نے اپنے اقتدار کو بچانے کے لیے سب سے پہلے زہر گولا جبر گرائی کا، کہ ہم جو آج اقتدار پہ ہیں، ہم کو جو تخت و تاج ملا یہ خدا کا منشا ہے، تم جو ہماری رعیت ہو یا تم پہ جو ستم ہو رہے ہیں یہ خدا کا منشا ہے. حتیٰ یہ جملہ یزید اور ابن زیاد
یزید
نے
نے اپنے
بھی
دربار میں، ابن زیاد نے اپنے دربار میں
دربار میں
جناب
اس طرح کی
زینب سے
جناب
جو
زینب سے
مکالمہ ہوا، اس
کہا.
کے اندر یہ جملہ ہمیں ملتا. جی ہاں،
اور آپ بہتر جانتے ہیں کہ بہرحال ہر معاشرے، ہر سوسائٹی میں کچھ افراد جو ہیں وہ سرکردہ ہوتے ہیں، جو پورے معاشرے کو، چاہے وہ مثبت انداز سے ہو یا منفی انداز سے ہو، وہ پورے معاشرے کو مانیٹر کرتے رہتے ہیں اور پورے معاشرے کا دار و مدار ان کے اختیار میں ہوتا ہے. مگر یہ کہ معاشرہ بیدار ہو، ایک اسلامی اور سالم اسلامی معاشرہ ہو، تو وہاں ایسا نہیں ہو سکتا. اگر لوگ صاحبان ایمان ہوں اور ان کی فکریں روشن ہوں اور روشن فکر افراد ہوں اور اسلام واقعی معنوں میں ان کے ذہنوں پہ اپنا نقش بنا چکا ہو، تو ایسے افراد اس طرح کے یعنی
بادشاہوں
بادشاہوں
کو
کو بادشاہوں کے فریب میں نہیں آتے
نہیں
ہیں.
آتے، قبول
لیکن
نہیں کرتے.
اتفاق یہ تھا کہ پورا عالم اسلام، آپ دیکھ لیں امام حسین کا واقعہ کربلا کا، کربلا میں نواسے رسول شہید ہو گیا، لیکن صرف کچھ علاقوں میں ایک انقلاب آیا. مثال کے طور پہ
جی ہاں،
کوفہ، سکوت بھی اپنے آپ میں ایک جرم ہے. کیوں صرف کوفہ ہی کھڑا ہوا بنی امیہ کے خلاف؟ کیوں صرف کوفہ؟ وہ بھی جناب زینب اور جناب سید سجاد علیہ الصلوۃ والسلام کے خطبے کے بعد. یہ خاموش مکہ کیوں خاموش رہا؟ کیا خبر نہیں تھی مکے کو؟ مدینہ کیوں خاموش رہا؟ کیا مدینہ کو خبر نہیں تھی؟ نہیں، خبر تھی، لیکن فکری طور پہ اتنا معذور کر دیے گئے تھے یہ لوگ. اور یاد رکھیے، کوئی بھی حکومت اس وقت تک قائم رہتی ہے کہ جب تک جس عوام پہ وہ حاکم ہے وہ فکری طور پہ معذور نہ ہو. اتفاق یہ کہ امت مسلمہ کو معذور بنا دیا تھا. امام حسین کا وہ جملہ بھی بڑا یعنی عجیب جملہ ہے، اور آپ نے عکاسی کی اس پورے حالات کی. اما ترونا، یہ اما ترونا کا جملہ جب یزید کے خلاف آپ نے قیام کیا تو یہی آپ نے، اما ترونا ان الحق لا يعمل به وان الباطل لا يتناهى عنه. اما ترونا یہ کس سے کہتے ہیں؟ مثال کے طور پہ عام گفتگو میں کہتے ہیں کیا تم نہیں دیکھ رہے ہو؟ یہ اس شخص سے کہتے ہیں کہ جو دیکھ کر بھی کسی بات کو، کسی غلط بات کو خاموش رہے. امام حسین علیہ السلام، اما ترونا، تم نہیں دیکھ رہے ہو، یعنی تمہاری عقلوں کو کیا ہو گیا؟
جی
یہ عالم تھا کہ نواسے رسول شہید کر دیا گیا، آل رسول اسیر کر دیے گئے. اور عجب انہوں نے جو حربہ اپنایا اور جو اسلحہ تھا ان کا، وہ ہر زمانے میں رہا. آج بھی مثلا میڈیا اور پروپاگنڈا،
جی،
میڈیا کسی حق کو باطل اور کسی باطل کو حق بنا کے پیش کر سکتا ہے.
بالکل بالکل.
اس زمانے میں افسوس کا مقام یہ ہے کہ جب مولا کائنات کی شہادت کی خبر شام پہنچی اور یہ خبر ملی کہ بھئی نماز میں علی شہید کیے گئے،
مسجد کے محراب میں
مسجد
شہید
کے
کیے
محراب،
گئے.
تو بعض لوگوں نے اظہار تعجب کیا کہ علی نماز بھی پڑھتے تھے. امام حسین علیہ السلام کوفے میں جب وارد ہوئے، شام میں جب آپ گئے، یہ قافلہ اسیروں کا، امام حسین علیہ السلام اہل حرم کا قافلہ، تو باقاعدہ آپ کو اس عنوان سے، یہ خوارج ہیں گویا، حاکم وقت کے خلاف انہوں نے خروج کیا ہے، حاکم وقت کے خلاف بغاوت کی ہے،
جشن منایا جاتا ہے
جشن
وہاں
منایا جاتا
پہ.
ہے، اور لوگ باقاعدہ اس عمل کے ذریعے خدا کا قرب طلب کر رہے تھے. اب آپ سوچیں جو بنی امیہ کا اقتدار کیسے باقی رہا، جب تک آپ حق کو باطل بنا کے پیش نہیں کریں گے اور باطل کو حق بنا کے پیش نہیں کریں گے، اس وقت تک باطل اقتدار پہ باقی نہیں رہ سکتا.
اچھا، کسی بھی معاشرے میں جو بزرگ افراد ہوتے ہیں، کسی بھی معاشرے کے بزرگان اشراف، ان کا کردار معاشرے کے دوسرے افراد کے لیے مثالی ہوتا ہے
بالکل
کہ وہ ان افراد کو ہی فالو کریں گے
جی
جو اس معاشرے میں بزرگ ہیں،
جی
اشراف ہیں.
جی
या जो बहुत ज्यादा एक्सपोज्ड जो लोग
जी
होते
जी
हैं किसी
जी
भी माशरे में,
जी
अगर कोई माशरा इस्लाम पसंद माशरा होगा
जी जी
तो वो उन अफराद की वजह से होगा जो
जी
अशराफ जो
जी जी
बुजुर्गान वहां
जी
पे
जी
हैं, और
वही
कोई
ये फिक्र
माशरा
साज
जी
होते हैं माशरे में।
फिक्र साज होते हैं, और वो फिर एक आइडियल भी होता है जवानों का, बच्चों
आम
का,
अफराद के लिए
आम
ना।
अफराद के लिए, सादा लोग अफराद के लिए वो शख्सियत आइडियल होती
जी
हैं,
जी बिल्कुल
लेकिन हमें यह सिचुएशन बिल्कुल
बरक्स नजर आ
बरक्स
रही।
नजर आती है कि वो मुसलमान जो नबी का कलमा पढ़ रहा है
जी
उसको चले। माविया के दौर तक हमें यह बात समझ में आती है
जी
कि माविया जो भी काम कर रहा है अमीर शाम, वो
वो
ढके
जाहिर
छुपे
जी,
उसमें
उस
कर रहा
पे
है, और
चेहरे पे
जाहिरी तौर
नकाब
पे
था, एक
उसने, जी हाँ,
इस्लाम
नकाब है, और
था,
वो
एक
जाहिरी
सयाद
तौर
शख्स
पर
था।
बिल्कुल जाहिरी तौर पर वो दीन की पाबंदी करता हुआ भी नजर आता है,
जी
शरीयत की पाबंदी करता
जी जी
हुआ,
जी
अदालत की बात करता हुआ,
जी
रिसालत की बात करता हुआ
जी
नजर
जी
आता है, खालुल मोमिनीन है,
जी जी
लेकिन ये चीज यजीद के दौर में तो नहीं थी।
नहीं बिल्कुल
तो यहां इस चीज का हमें अंदाजा होता है कि वो शख्स जो मिंबर पे बैठ के
जी
बंदरों से खेल रहा है, शराब पी रहा है, जिसके
जी
इर्द गिर्द गैर मुसलमान
जी जी
अफराद जो
जी
उसके मुशीर के तौर
जी
पे काम कर रहे
जी
हैं,
जी
उन अफराद से वो मशवरे लेता है इस्लाम के लिए,
बाकायदा
लेकिन फिर भी लोग उस माशरे में कितने सोए हुए और कितने
आप ये
ख्वाबे
महसूस करें,
गफलत का शिकार हैं।
ना सिर्फ सोए थे बल्कि आप ये देख लें, इंसान अगर हक से दूर होने लगता है तो आहिस्ता 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 उसके अंदर जुरअत भी खत्म हो जाती है हक के खिलाफ आवाज उठाने। यही
बिल्कुल
हाल हुआ था उस मुआशरे में। वल्ला आप देखें, 13 यानी बनी उमैया के मुसलसल खुलफा जो बाकायदा आलम इस्लाम के खलीफा और मुसलमानों के खलीफा कहलाए, और उसके बाद उनके जो गवर्नर्स थे मुख्तलिफ इलाकों में उनकी तो बात छोड़िया, मिसाल के तौर पे हज्जाज बिन यूसुफ सकफी जैसे या उबैदुल्लाह इब्न ज़ियाद और इस तरह के लोग, इनकी तो बात ही छोड़ा। जो हाकिम थे 13 ऐसे अफराद आए और मुसलमान तमाशा देखते रहे। लेकिन जब आहिस्ता आहिस्ता, क्योंकि बनी उमैया को जब इकतदार इनका पुख्ता हो गया और करबला के वाक़े के बाद थोड़ा इनको जब जवाल का एहसास हुआ, तजलजुल हुआ जब इनको,
जी
क्योंकि तकरीबन 91 साल टोटल ये रहे, सन 40-41 हिजरी
जी
से
तकरीबन एक सदी,
तकरीबन एक सदी समझिए
जी
कुछ
तकरीबन
कम ये
जी
रहे।
कुछ कम
लेकिन करबला के वाक़े के बाद और खसूसन जनाब ज़ैनब और जनाब सैयद सज्जाद अलैहिस्सलाम, इनके खुतबों और इनकी तकरीरों और इनकी तबलीग के बाद
जी हाँ
बहरहाल नाखास्ता तौर पे सही ऐसे हालात पेश आए, यानी कुछ लोग अपने आप को यानी रोक ना पाए और उनको एहसास हुआ, कुछ लोग आगाहाना तौर पर बाकायदा नादिम नादिम हुए कि उन्होंने गलती की और इमाम हुसैन अलैहिस्सलाम का साथ ना दिया, और फिर बनी उमैया के खिलाफ कयाम हुआ। ये बनी उमैया के खिलाफ जो कयाम हुए ये फिर जारी रहे, ये मुतवक्किफ नहीं हुए, फिर मुख्तलिफ हालात ऐसे आ
लेकिन
गए।
फिर भी इनकी जड़ें इतनी मजबूत थीं कि यजीद और माविया का दौर,
जी
जो इतना बड़ा दौर नहीं
जी
है
जी
91 साल के
जी
मुकाबले में,
जी
लेकिन फिर भी इन्होंने 91 साल मजीद हुकूमत की है,
जी लेकिन फिर भी
और
आपके
उन
खिलाफ ना।
बादशाहों के साथ
जी
जिनमें से बाज मसलन सुलेमान इब्ने अब्दुल मलिक,
जी
जिसके बारे में कहा जाता है कि उसके एक वक्त के खाने में कई मुर्ग, कई
जी
बकरे,
जी
40 अनार,
जी
और इसी तरह शराब के हौज में
जी
वो डूब कर शराब पीता था।
बिल्कुल बिल्कुल
तो इस तरह के बादशाह जो अलल एलान इस्लाम की मुकद्दसात का,
जी
इस्लाम के जो शरीयत और जो रसूलुल्लाह सल्लल्लाहु अलैहि
जी
वसल्लम जो इस्लाम और दीन लेके आए
जी जी
उसका खुल्लम खुल्ला मजाक उड़ा रहा
जी
है
जी
और उसकी मुखालफत कर रहा
जी
है।
और ये अलबत्त आपकी खिदमत में अर्ज करने एक मेयार और कानून है, हर दौर में जब लोग हक के खिलाफ आवाज उठाना बंद कर देंगे तो खुदा जालिमों को और
हक
शयातीन को उन पे मुसल्लत कर
यानी
देगा।
हक की हिमायत में
हक की
आवाज उठाना,
हिमायत
जी
के
हाँ
आवाज में अगर आवाज ना उठाए अगर वो, तो जालिमों को उन पे
बिल्कुल
मुसल्लत कर देता है। आज के जमाने में भी यही हो रहा है, लोग बहरहाल बातिल को देख के खामोश हैं तो किस तरह जालिम दुनिया में मजलूमों पर अपने पंजे गड़ाए हुए हैं।
बिल्कुल
यह वजह थी कि बनी उमैया 91 साल तक उनका इकतदार, एक सदी तक तकरीबन उनका इकतदार बाकी रहा, और बहुत सारे जराय में मौलाए कायनात अलैहि सलातो वसलाम पे सब शत्म लान, आप ताज्जुब करें बाकायदा मिंबर के ऊपर से
जी हाँ,
लानत
मिंबर
भेजी
पे
जाती थी।
से लानत भेजी जा रही है, सब्बो शतम का
उमर
सिलसिला
बिन
जारी
अब्दुल
है।
अजीज के
जी
जिसका सिर्फ 2 साल का इकतदार रहा, उसने आके ये लान तान का
जी
सिलसिला खत्म करवाया और बाकायदा फदक वापस किया अलवियों को। लेकिन बहरहाल ये जरायम जो रहे बनी उमैया, इन्हीं जरायम के सबब आहिस्ता आहिस्ता बनी उमैया का फिर इकतदार कमजोर होता गया,
जी
क्योंकि इस्लाम आया, रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम मौला कायनात, और इस्लाम की वाकई सीरत जो थी और वाकई पैगाम जो था वो अरब व अजम सब यकसा है। इस्लाम में सब मेयार फजीलत का तकवा परहेजगारी है,
बिल्कुल
चाहे वो जनाब सलमान हो या मिसाल के तौर पे जनाब बिलाल हबशी हो या
बिल्कुल
कोई करशी और कुरैशी हो, फजीलत और मेयार सिर्फ और सिर्फ तकवा परहेजगारी को है। लेकिन बनी उमैया ने इकतदार जब उनके हाथ आया तो उन्होंने क्या किया, अरब और अजम के दरमियान में فرق اور تفریق کا نعرہ بلند کیا، جس کے سبب مثال کے طور پہ اگر کوئی اموی اور کوئی عرب راستے میں بازار میں سامان لے کے ہاتھ میں جاتا تھا جی اور کوئی عجم غیر عرب اس کو نظر آ جاتا تھا تو وہ اپنا سامان ہاتھ رسا زمین پر رکھ دیتا تھا. اب یہ عجم کا فریضہ ہے کہ اس سامان کو اٹھائے اور اس کے گھر جا کے پہنچائے.
بالکل، وہ تمام چیزیں، وہ تمام
سبب بنی
برائیاں جو رسول اللہ نے آ کے معاشرے سے ختم کی، اور رسول نے حقیقی اسلام لوگوں تک پہنچایا، لیکن رسول کی رحلت کے فوراً بعد ہی کچھ سالوں کے بعد بنو امیہ نے دوبارہ ان ساری چیزوں کو ایک اپنے دینی مذہبی اور اخلاقی فریضے کے طور پہ انجام دیا کہ جو انسانیت کے لیے، بنی نوع انسانیت کے لیے قبیح ترین افعال تھے، اور وہ تمام تر برائیاں جو تاریخ بشریت، جس کو سوچ کے تاریخ بشریت کے رونگٹے کھڑے ہو جاتے ہیں، بنو امیہ نے ان تمام افعال کو انجام دیا. یہاں اپنے پروگرام کا اختتام کرنا چاہیں گے. امید کرتا ہوں آج کے اس پروگرام سے ہم نے اور آپ نے بہت کچھ سیکھا ہوگا. اپنے مہمان مولانا مرزا عسکری کا بہت شکریہ ادا کرتے ہیں کہ انہوں نے اپنا قیمتی وقت ہمارے لیے دیا. اپنا خیال رکھیے گا، اپنے میزبان کو دعاؤں میں یاد رکھیے گا. خدا حافظ.